नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 983 भागमा तपाईँसँग रमाइलो कुराकानी गर्न आइसकेको छु। म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा
र तपाईँको जिज्ञासु जिग्री करुणा सँगै म पनि छु है जिग्री। म तपाईँको आफ्नै हसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन चुपी पालेर र मेरो तर्फबाट पनि बब्बा स्वागत छ है जिग्री लकडाउनको समयमा घरबाटै।
सबिनले पनि हसाउँछ भने घरबाट नभएर कहाँबाट हुन्छ त्यो लकडाउनको बेलामा।
अब त्यही नै त भनेको हो नि करुणा जिग्री बुझ न क्या कुरा।
ल ल भयो छोड्देऊ तिम्रो कुरा बरु सबिन तिमीलाई एउटा कुरा सोधौँ।
ल एउटा कुरा मात्रै किन जिग्री दुईवटै सोध न म खर उत्तर दिइहाल्छु नि।
ल ल भयो धेरै फुर्ती चाहिँ नलगाऊ तिमी बरु सुन न तिमीलाई घरभित्र मात्रै बसिराख्दा टिक्क लागेको छैन भने।
अबुए करुणा जिग्री मलाई त केही दिक्क लागेको छैन है घर बसेर आफूलाई आफ्नो परिवारको सदस्यलाई अनि समुदायको सदस्यलाई नै सुरक्षित बनाइरहेको छु जस्तो लाग्छ क्या अनि आनन्द लाग्छ भने।
त्यो त हो सबिन यो समयमा सकेसम्म घरभित्रै बसेको अनि भिडभाडमा नगएकै राम्रो। हाम्रो सानो लापरवाही वा हेलचेक्राइले पनि हामीलाई संक्रमणको जोखिम हुन सक्छ नि त होइन भन त।
हो नि करुणा जिग्री त्यही भएर मैले त घरभित्र बस्दा मजाले समयको सदुपयोग गरिरहेको छु क्या दिउँसोभरि अफिसको काम गर्छु अनि फुर्सदको बेलामा आफूलाई मनपर्ने कुरा गरेर समय बिताइरहेको छु जस्तै कि फुलहरू लगाउन थालेको छु मैले साँझ साँझ गिटार बजाएर गीत गाउँछु घरको सरसफाइ गर्छु अनि नयाँ नयाँ परिकार बनाएर बनाउँछु अनि आफ्नो ठाउँमा केही सहयोग गर्नु परेको खण्डमा सोसियल डिस्टेन्स मेन्टेन गरेर यानि कि कम्तीमा अर्को व्यक्तिसँगको आफ्नो दूरी चाहिँ कम्तीमा 1.5-2 मिटरको दूरीमा कायम गरी सहयोग नै गरिरहेको छु। बरु तिमी चाहिँ के गरेर समय बिताइरहेको छौ नि त्यो पनि भन न।
सबिन मेरो पनि तिम्रो जस्तै नै हो मैले पनि अफिसको कामहरू गर्नका साथै राम्रो राम्रो मुभीहरू हेर्ने शरीरलाई फुर्तिलो बनाइराख्न एक्सर्साइजहरू गर्ने नयाँ नयाँ परिकारहरू पकाउने अनि पढ्ने लेख्ने काम गरेर नै समय बिताइरहेछु।
सही हो करुणाजी त्यही भएर हामीले गरेको जस्तै तपाईँले पनि गर्न सक्नुहुन्छ है जिग्री लकडाउनको समयलाई सदुपयोग गर्नको लागि र आवश्यकता परेको बेला आफूलाई सुरक्षित बनाएर सामाजिक कार्यमा सहभागी हुने हो भने त कति राम्रो हुन्थ्यो होला नि भन्दै हाम्रो जिग्रीलाई हामीलाई माया गरेर पठाउनु भएको कसैले पो सुनाउने हो कि करुणा।
हुन्छ हुन्छ सबिन गुरु म सुरु गरिहाल्छु है त। एक्लै तरे नदी नाला एक्लै हिँडे भिर पाखा अरूलाई नै साथ दियो छली छली मेरै आँखा अरूलाई नै साथ दियो छली छली मेरै आँखा कहिले काहीँ भेट हुँदा सँगै जिउने कसम खान्थ्यौ डोबाटोमा आजकल भेट्दा तर्किएर अन्तै जान्छौ डोबाटोमा आजकल भेट्दा तर्किएर अन्तै जान्छौ वनपाखा जाँदाखेरि सँगै गाउँथ्यौ मिठा भाका वनपाखा जाँदाखेरि सँगै गाउँथ्यौ मिठा भाका अरूलाई नै साथ दियौ छली छली मेरै आँखा अरूलाई नै साथ दियौ छली छली मेरै आँखा रहर थियो तिमी र म नदी नाला सँगै तर्ने रहर थियो तिमी र म नदी नाला सँगै तर्ने अर्को रहर फेरि थियो लेखबेसीसँगै गर्ने अर्को रहर फेरि थियो लेखबेसीसँगै गर्ने हिँड्न नपाई थुनिदियौ लेखबेसी सबै नाका हिँड्न नपाई थुनिदियौ लेखबेसी सबै नाका अरूलाई नै साथ दियौ छली छली मेरै आँखा अरूलाई नै साथ दियौ छली छली मेरै आँखा।
ओहो करुणा जिग्री कति मार्मिक अनि मन छुने भावना र ठेगाना नलेख्नु हुने जिग्री बाबु हेमन्त जिग्री यति राम्रो भावनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद है। आगामी दिनमा पनि हामीलाई यस्तै रचना पठाउँदै गर्नुहोला भन्दै जिग्री यदि तपाईँसँग पनि यस्तै रचना वा जीवन भोगाएका कुरा छन् भने हाम्रो पठाउन सक्नुहुन्छ है र त्यो कसरी भनेर सोचिराख्नु भएको छ भने सुन्नुहोस् है त यो रेडियो सँगै
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ।
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ रेडियो कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी अर्को ठेगाना रहेको छ फेसबुक.com/ssmkradio।
सबिन, हाम्रो प्यारो प्यारो साथीले आफ्नो जीवन भोगेका कुरा त पठाइ नै हाल्नुहुन्छ हामीलाई, बरु अहिले चाहिँ तिमी म अनि हाम्रो प्यारो प्यारो साथी मिलेर आजको कथा नै पो सुन्ने हो कि?
सुन्ने नि करुणाजी कि, तर त्यो भन्दा पहिले हाम्रो जिग्रीले एउटा जानकारी नै दिन मन लाग्यो, र त्यो के हो भनेदेखि नै जिग्री, लकडाउनका कारण नयाँ कथा रेकर्ड गर्न नपाएको कारणले हामी पुरानै कथा तपाईँले सुनाउन लागेका छौँ है।
पक्कै पनि, ल त साथी अब चाहिँ हामी सबै मिलेर सुनौ है त आजको अङ्कितको कथा। र साथी यो कथा चाहिँ हामीले कार्यक्रमको 973 भागबाट पुनः प्रसारण गरेका हौ है।
ल त्यो झोला त्यहीँ राख अङ्कित।
ल ल दीपक, बल्ल आइपुग्यो आफ्नो देश, अब बल्ल ढुक्क हुने भयो।
हँसाउँछ यसले पनि, जोस तँलाई आँखै अगाडि देख्न पाउँदा आनन्द लागिरहेछ, नत्र त चिन्तै चिन्तामा बसिरहँदा कम्ता पिर परेको थिएन।
त्यहाँको कुरा सम्झिँदा त दीपक, कोरोनाको महामारी सम्झिँदा अझै नि यस्तो डर लागेर आउँछ, ढुक्कले सास फेर नपाएको नि कति भयो कति।
त्यस्तो भयो है?
हेर दीपक, त्यहाँ भोगेको डर त तैँले अनुमान पनि गर्न सक्दैनस्, सेकेन्ड सेकेन्ड पनि डराएरै बित्थ्यो। केही गरी मलाई नै कोरोना लाग्यो भने ठिक हुन्छ कि हुँदैन, घर परिवारलाई भेट्न पाउँछु कि पाउँदैन, आमासँग भेट होला कि नहोला भन्ने पिर। अझ त्यो बेलामा आफ्नो गाउँघरको आफ्नो देशको याद त कति आउँथ्यो कति।
अब त नेपाल आइस् नि, बिस्तारै डर कम हुँदै जान्छ, पिर नमान।
त्यही होला अब।
तँलाई थाहा छ अङ्कित, त उता हुन्जेल त हामीलाई पनि त्यस्तै हुन्थ्यो, तँसँग कहिले भेट्न पाइला जस्तो मात्र हुन्थ्यो।
ऊ त मलाई त्यस्तै तनाव थियो दीपक, झन् त्यसमाथि पनि बन्द कोठाभित्र एक्लै बस्दा त।
अनि यतिका दिनसम्म बाहिर निस्किएनौ तिमीहरू?
निस्किन सक्ने त हिम्मतै थिएन नि दीपक, त्यहाँको त सरकारले नै बाहिर नै जान बन्देज लगाइदिएको थियो।
अब त्यो त सबैको सुरक्षाको लागि पनि त होला नि।
त्यो त हो, तर धन्न कोरोना फैलिएको सहरमा चाहिँ म थिइनँ बुझिस्, अझ त्यहाँ हुनेको त के हाल भएको थियो होला म सोच्न पनि सक्दिनँ।
छोड दे यस्तो कुरा, सबै ठिक हुन्छ। बरु साँच्चै त नेपाल आइपुग्दासम्म त स्वास्थ्य चेक गर्यो होला नि?
गर्यो नि, ठाउँ ठाउँमा चेक गरेको थियो, सबै ठिक छ भनेर मात्रै चीन सरकारले पठायो, नत्र त उतै उपचारको लागि राख्थ्यो हामीलाई।
जे होस् राम्रो भयो, त सकुशल देश फर्किस्, त्यही खुसी लागिरहेछ।
त्यो त हो। बरु सुन दीपक, तेरो मोबाइल दिएन एकचोटि, आमालाई फोन गर्नु पऱ्यो, बिचरा कति आतिरहनु भयो होला।
इला मोबाइल, त आमासँग कुरा गर्दै गर, म खाना तताउँदै गर्छु।
हेलो
हेलो आमा, म अङ्कित बोलेको, ढोक गरे।
भाग्य मानी भयो बाबु, तेरो बोली सुन्न पाए बल्ल आनन्द भयो, अनि राम्रैसँग आइपुगिस् नि।
राम्रैसँग आइपुगे आमा, अनि खाना खानु भयो?
कहाँबाट खानु बाबु, मनले मानेको भए पो खानु, त कति बेला नेपाल आइपुगे भनेर फोन गर्लास र खामला भनेर बसेका छौ।
ए अनि घरमा सबैलाई ठिक छ त आमा?
यहाँ त सबैलाई आरामै छ बाबु। बरु तँलाई चाहिँ कस्तो छ बाबु, केही बिरामी त भएको छैन नि?
छैन छैन आमा, ठाउँ ठाउँमा चेक गरेको थियो, सबै ठिक छ, चिन्ता नलिनु है। अब खाना खानु, अनि घरमा सबैलाई राम्ररी आइपुगे भनेर भनिदिनु होला।
ल ल बाबु, अनि कहिले आउँछस् त बा यता?
काठमाडौँमा अलिअलि काम छ आमा, त्यो सकेर आउँदा एक हप्ता जस्तो लाग्छ होला।
ल ल बाबु, सकेसम्म छिट्टै गरेर आएस है, अनि फोन पनि गर्दै गर है।
हुन्छ आमा, म सकेसम्म छिट्टै आउँछु है, पिर नगर्नु।
ल ल बाबु, थाकेर आएको होलास, आराम गर है।
हस् आमा, अब खाना खाएर सुतिहाल्छु, तपाईँ पनि खाना खानु है, मेरो पिर नलिनु, आफ्नो ख्याल राख्नु नि।
ल ल बाबु, राखिदिए है त अहिले।
हस् आमा हस्। होला बिहान बिहानै ढोका ढकडो पारे, आफूलाई यहाँ कस्तो निन्द्रै पुगेको छैन। ओ दीपक,
के भयो?
जान ढोका खोल्दैन, मलाई निन्द्रै पुगेको छैन।
बिहान बिहान डिस्टर्ब गर्न आइपुगेको फेरि,
जान जान हेर।
तपाईँहरू दाइ
हो? हामी
के भयो दाइ, किन आउनुभएको सबैजना?
थाहा नभएको जस्तो नगर दीपक भाइ, बरु खोइ त्यो कोरोना भाइरस बोकेर ल्याउने तिम्रो साथी कहाँ छ? खुल्न बाहिर निकाल्ने, बाहिर निकाल।
कोरोना भाइरस
हो
है, के भन्दै हुनुहुन्छ तपाईँ?
हेर न, अझ थाहा नपाएको जस्तो गरेको, त्यो तिम्रो चिनबाट आएको साथीले गर्दा हामी छिमेकमा बस्नेलाई डर भयो, आफूलाई त त्यसले रोग सार्यो सार्यो, हामीलाई नि मार्ने भयो त्यसले।
के भन्दै हुनुहुन्छ तपाईँ यस्तो?
अझै उल्टे हामीलाई पो गाली गर्दैछौ दीपक भाइ तिमी। खोइ तिम्रो त्यो चिनबाट भाइरस बोकेर आउने साथी कहाँ छ? खोइ
ऊ त्यही रहेछ, हामीलाई मार्न आएको होइन त्यो भखलास्तालाई।
के भयो दाइ?
राम 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 राम, अझ थाहा नपाएको जस्तो गर्छ, के भयो भनेर उल्टै सोध्छ। हेर्दै चाइनिजको अनुहार परेको छ, हेर्नुहोस् त, यसले त हामीलाई सखा पनि पार्ने भयो कोरोना सारेर।
कस्तो कुरा गर्नुभएको दाइ तपाईँले? मलाई केही भएको छैन क्या।
ए तँलाई केही नभएको भए राति राति लुक्दै आउँथिस्, बर्ता हुन्छस्? बर्ता हुन्छस् त खुर्कने यहाँबाट गइहाल, भइहाल, हाम्रो टोलमा बस्दै नबस्त, गइहाल यहाँबाट।
तर दाइ मलाई केही भएको छैन क्या, मलाई कोरोना लागेकै छैन, म ठिक छु क्या दाइ।
हुन्छ ठिक, नलायक चाइनाबाट भागेर नेपाल आएको हामीलाई थाहा छैन भन्ने ठानेको छ। अरू चाइनाबाट आउने सबैलाई सरकारले उता क्वारेन्टाइन कि कता राखेका छ अरे, तँ चाहिँ कसरी यहाँ आइपुगिस् भन त
दाइ? म बुहानमा बसेकै थिइनँ दाइ, म चाइनाको अर्कै सहरमा बसेको थिएँ, त्यही भएर मलाई उता राखेन। त्यसमा त पनि उताबाट नेपाल आउन्जेलसम्म मेरो स्वास्थ्य चेक गरेका गरै छन्, सबै राम्रो भएर मात्रै म नेपाल आउन पाएको हो क्या दाइ, बुझ्नु न।
अझ बाना बनाउँछस्, तँ अगाडि नबढ, तिबस तिबस, आफूलाई त भाइरस सार्यो सार्यो, हामीलाई समेत मार्ने भयो यसले।
त्यस्तो होइन दाइ।
अनि कस्तो हो त?
मेरो विश्वास गर्नुहोस् दाइ, मलाई केही भएको छैन दाइ।
मेरो त विश्वास गर्नुहोस् दाइ, अङ्कितलाई केही भएको छैन, उसलाई केही भएको भए त मैले उसलाई हिजै हस्पिटल लगिहाल्थेँ नि, किन यहाँ राख्थेँ र?
हेत्तेरिका, तिमी धेरै नबोल दीपक भाइ, यसले तिमीलाई पनि ढाँटेर यहाँ बसिया छ, बरु तिमीले जति सक्दो चाँडो यसलाई यहाँबाट निकालिहाल हेर, नत्र तिमीलाई पनि राम्रो हुन्न, सुनिराख।
ए भगवान्, म कसरी सम्झाउ, बिन्ती दाइ मेरो विश्वास गर्नुहोस्, मलाई केही भएको छैन, बरु म आजै टेकु गएर जचाउँछु।
हेत्तेरिका, जहाँ सुकै गएर जच, हामीलाई मतलब छैन, हामीलाई हात धुनु पर्दैन, त्यसले खुर्कने यो टोल छोडेर जा, तलाई सरेको भाइरस हामीलाई सार्नु छैन, बुझी छैन तैँले?
बरु तपाईँहरू मेरो घरबाट जानुहोस् दाइ, नचाहिँदो कुरा गरेर मेरो साथीलाई तनाव नदिनुहोस्।
यो तनाव सनावको कुरा होइन दीपक भाइ, बेलैमा विचार गर, नत्र राम्रो हुन्न, यो मान्छे यहीँ बसिराख्यो भने हामीले जाने छौँ, हेर्नु जाउँ सबैजना, यस्ता भाइरसको मुख लागेर बस्नु हुँदैन कि, हामीलाई पनि भाइरस सर्छ।
ए भगवान्, के सोचेर नेपाल आएको थिएँ, तर के भयो, नेपालमा त सुरक्षित हुन्छु भन्ने लागेको थियो, आफ्नो देश आउन पाएँ भनेर क्या खुसी लागेको थियो, तर यहाँ त यस्तो भोग्नु पर्यो, कमसेकम चाइनामै बसेँ भए यो सब भोग्नु त पर्दैन थियो मैले। एका बिहान यो कस्तो आरोप सहनु पऱ्यो मैले, ए भगवान् म के गरौँ, म के गरौँ।
अङ्कित नरो न प्लिज, म छु नि यार तेरो लागि, म यहाँ भएसम्म कसैले तँलाई केही भन्न सक्दैन, प्लिज नरो।
तर तेरो छिमेकीहरू मलाई
यी छिमेकीहरूलाई केही थाहा छैन अङ्कित, हावाको भरमा जसले जे भन्यो त्यही पत्याउँछन्, त चिन्ता नमान, तेरो लागि म छु नि, बरु सुन त रेस्ट गर्दै गर, म खाना पकाउँछु, बरु खाना खाएर टेकु जामलाई जचाउन।
कोही दीपक, मलाई त
प्लिज नरो न अङ्कित, म छु नि, बरु छिटो छिटो गरेर टेकु गइहालौँ।
मैले भने हो नि मलाई कोरोना भाइरस छैन भनेर, अहिले टेकु गएर चेक गराएर आएपछि फेरि ढुक्क भयो नि अब।
छैन भनेर मलाई पहिला नै थाहा थियो,
यो टोलका मान्छेहरूले मलाई विश्वासै नगरेर
अब विश्वास गर्छन्। पिर्नमान,
अब त केही नभन्ला नि है अङ्कित टोलका मान्छेहरूले?
कसको हिम्मत अब भन्नलाई, कसैले केही भन्दैन, बरु त चाहिँ नडरा।
होइन डराएको त छैन, अहिले त अब ढुक्क छु, ल हेर न तेरो टोल पनि आउन लाइहाल्यो, अब त आनन्दले सानका साथ हिँडिन्छ।
ल ल बरु सुन त, म एकछिन रमेशको कोठामा गएर आउँछु, त रुमतिर जाँदै गर है।
ल ल अलि छिटो आइज है प्लिज।
ओ हेर्न त्यो कोरोना भाइरस रोक्यो केटा, यतै पो आउँदैछ त।
त्यही त भन्यो, ओए ओए भाग, त्यो त यतै पो आउँदैछ त।
लो किन भागेको, मलाई कोरोना भाइरस छैन क्या, ल हेर त नपत्याए, यो अहिले भर्खर टेकेको हस्पिटल गएर चेक गराएर आएको छु, ल मेरो रिपोर्ट हेर।
यसले चेक गराएको छैन होला है, त्यतिको भनेको होला अहिले, नजिक आइज भनेको होइन, नजिक आइज।
मेरो कुरा विश्वास त गर्नुहोस्, म भर्खर चेक गराएर आउँदैछु, तपाईँहरूले कस्तो विश्वास नगरेको।
दाइ हेर्नु त, तपाईँले अस्ति कोरोना लाएर गाली गरेको केटो छ नि, ऊ यतै आउँदैछ।
कहाँ ओ के त, नजिक नआइज, नजिक नआइज भनेको सुन्नुहोस्।
दाइ मेरो कुरा त सुन्नुहोस्।
के सुन्ने, नजिक नआइज ओ केटा मास्क लगा सबले मास्क लगा अहिले कोरोना सार्यो भने बेकारमा टेन्सन मात्र हुन्छ नजिक नआइज
दाइ मलाई कोरोना भएको छैन के कस्तो नपत्याउनु भएको तपाईँले
ए छोड्दै गफ नदे कोरोना भएकै देशबाट आएको मान्छेलाई कोरोना हुँदैन नजाने कुरो गर्छस् परवश भने अगाडि नबढ
दाइ ल हेर्नुहोस् दाइ तपाईँलाई विश्वास लाग्दैन भने हेर्नुहोस् ल अहिले भर्खर टेकुमा जचाएर आएको यो रिपोर्ट हेर्नुहोस् ल हेर्नुहोस् अनि अनि यो पुरानो रिपोर्ट चिनबाट आउँदाखेरिको ठाउँ ठाउँमा चेक गरिरहेछ दाइ ल हेर्नुहोस् रिपोर्ट
परै बसेर देखाए यहाँ सुन हेर यस्तो जाबो रिपोर्ट त जसरी पनि बनाउन सकिन्छ कतिवटा बनाऊ म बनाइदिउँ तँलाई उता पर्दा
मैले कसरी बनाएँ होला त दाइ ल हेर्नुहोस् यो सबै हस्पिटलको ओरिजिनल रिपोर्टै हो क्या दाइ ल हेर्नुहोस् ल ल
ओहो कस्तो अटेरी गरेर अगाडि बढिरहेछ जहाँ भनेको सुन्नुहोस् यो टोलमै नबस् भनेको सुन्नुहोस् अस्तिदेखि मैले झन् मेरो नजिक आउँदो रहेछ तेरो बाउको के खाइदिएको छु मैले पर्दा भनेको
मेरो कुरा विश्वास त गर्नुहोस् दाइ
के विश्वास गर्ने अहिले बाउको त विश्वास गर्ने बेला छैन नजिक नआइजो नजिक नआइजो हो नजिक ए केटा हो भाग भाग
मलाई कोरोना भएको छैन मलाई कोरोना भएको छैन मेरो विश्वास गर्नुहोस्
म किन नेपाल आउनुभन्दा पहिल्यै मरिनँ मलाई पनि कोरोना भाइरस लागेको भए पनि हुन्थ्यो नि यसरी सबैजना मलाई कोरोना लागेको छैन मलाई कोरोना लागेको छैन भनेर भन्दै हिँड्न त पर्दैन थियो रिपोर्ट त देखाउनु पर्दैन थियो त्यस्तरी म के गरौँ सधैँ यसरी नै रिपोर्ट देखाएर हिँडौँ कतिजनालाई भनौँ कि मलाई कोरोना भाइरस लागेको छैन भनेर अनि कतिजनालाई देखाउँ यो रिपोर्ट जतिलाई देखाए पनि के हुन्छ र कसरी पत्याउँदैन कस्तो खालको मान्छेहरू म नराम्रो मान्छे हो र कोरोना सार्दै हिँड्नलाई के चिनबाट आयो भन्दैमा सबैलाई कोरोना नै हुन्छ र बरु उताको मान्छेले मलाई कति धेरै माया गरेका थिए कति केयर गरेका थिए तिमी यहाँ सुरक्षित छैन तिमी आफ्नै घर जाऊ आफ्नो देशमा त्यहाँ तिमी सुरक्षित हुन्छौ भनेर यहाँ कति खुसी हुँदै आएको थिए तर यहाँ त छी अब त यो ठाउँमा किन आएछु जस्तो लाग्छ यस्तो सहनुभन्दा त म मरेको भइ नै हुने हो कति दिन यो कोठामा थुनिएर बस्नु म कति दिन यो रिपोर्ट देखाउँदै हिँड्नु मेरो विश्वास नलागे पनि यो कागजको त विश्वास मान्नु नि मेरो पनि विश्वास छैन यो रिपोर्टको पनि विश्वास छैन भने यो के काम यो के काम यो रिपोर्ट म च्यातिदिन्छु यो अनि मेरो चाहिँ के काम यहाँ म मर्छु अब म मर्छु
अङ्कित के गर्नु खोजेको
मलाई छोड्दे म बाँचेर के गर म मर्छु
तपाईँ कस्तो के मरेर समस्या समाधान हुन्छ
अनि म के गरौँ त आफै भन्न कतिजनाको छिछी दुर दुर सहेर बस्ने म मलाई कोरोना लागेको छैन भनेर कतिजनालाई भन्दै हिँडु म तैँ भन् दिपक तैँ भन्
त्यो त हो तर त आफै हेर्न त चिनमा त्यतिका तनावबिच पनि त बसिस् नि अब यहाँ आइस अब यहाँ पनि ठिक हुन्छ
खोइ दिपक
सोच त यदि तँलाई केही भइहाल्यो भने के हुन्छ आमाको हालत के हुन्छ त नेपाल आफ्नो आमा परिवार सम्झेर आएको होइन
त्यो त हो दिपक
अरूले तँलाई जे भने पनि आमा र मैले तँलाई केही भनेका छौँ र
त्यो त भनेको छैन
अनि त्यस्तो भए किन यस्तो गर्छस् त
अनि यो नगरेर पनि के गर्नु कति दिन सहनु
हेर म भन्दैछु तँलाई हामी साथ दिन्छौँ भनेर त आफै सोच त अब तेरो पछि लागेर म कति दिन हिँडौँ तैँले केही नराम्रो गर्छस् कि भनेर म कति दिन तेरो पछि हिँडौँ
मेरो दिमागले केही सोच्नै सकेको छैन दिपक
हेर अङ्कित गाह्रो हुन्छ तर गाह्रो भयो भन्दैमा हिम्मत हार्ने कुरा चाहिँ हुँदैन
ठिकै छ त भन्छस् भने म त्यस्तो सोच्दिनँ
हेर सोच्ने होइन, अब पुरै ठिक हुनुपर्छ। बरु किताब पढेर बस, यताउता कसले के भन्छ भनेर केही चिन्तै नलि, कि हिँड जाऊ बरु घुम्न।
हिँड्न त जाउँ।
को आयो फेरि?
हेर्न को आएको?
ल ल हजुर दाई, तपाईँ?
म भित्र आउन सक्छु बाबु।
आउनु नि दाई, आउनु, भित्रै आउनु।
दाई तपाईँ, मलाई कोरोना भएको छैन के दाई?
हो भाइ, मलाई थाहा छ तिमीलाई कोरोना भएको छैन भाइ,
तर
त्यसरी सोच्नै पर्दैन भाइ। मैले तिमीलाई त्यसै नराम्रो सोचेको रहेछु। मलाई मलाई माफ गर मेरो भाइ।
ठिकै छ दाई, केही छैन।
अब हेर न, म पनि लास्टै अज्ञानी छु। यो सोसल मिडियामा जे पायो त्यही देखेर त्यसै डराइरहेको रहेछु भने मैले कुरा नबुझिकन तिमीलाई तिमीलाई गाली गरेँ, तिम्रो अपमान गरेँ, तर अबदेखि म यस्तो गर्दिनँ है भाइ। अब आइन्दा यस्तो गर्दिनँ म।
तर दाई, कसरी यस्तो चेन्ज?
अब हेर न दिपक भाइ, अब समाचार हेरेँ भाइ, आर्टिकल पढेँ, डक्टरको अन्तर्वार्ता हेरेँ, त्यसपछि मैले साँच्ची नै गलत गरेको रहेछु भन्ने मलाई फिल भयो। हामीले त उता चिनबाट आउने मान्छेलाई साथ सहयोग गर्नुपर्ने रहेछ भनेर थाहा पाएँ। के गर्नु भाइ, मान्छेबाटै गल्ती हुन्छ। मलाई मलाई माफ गरिदियो मेरो भाइ, मलाई माफ गरिदियो।
ठिकै छ दाई, तपाईँले ढिलै भए पनि कुरा बुझ्नुभयो, यो देखेर मलाई खुसी लाग्यो दा। अब तपाईँले जस्तै अरूले चाहिँ कहिले बुझ्ने हुन्?
ढिलो चाँडो बुझ्छन् भाइ। बरु म पनि नबुझेको मान्छेलाई सम्झाउने प्रयास गर्छु।
ल दाई, त्यसको लागि धेरै धन्यवाद।
भाइ आफ्नो ख्याल गर्नु ल। बरु दिउँसो मेरोमा आऊ न, दाजुभाइ बसेर चिया गफ गरौँला, हुन्न?
हस् दाई।
के भएको होला है मान्छेलाई? अब अङ्कित चाइनाबाट आयो भन्दैमा त्यस्तो नराम्रो व्यवहार गर्ने हो त भने? मलाई त अङ्कितको छिमेकीले गरेको व्यवहार देखेर एकदमै नराम्रो लाग्यो भने सबै।
त्यही त भनेको करुणा जी, अङ्कितलाई न त कोरोनाको संक्रमण छ न त अरू नै केही, तर पनि ऊ चिनबाट आयो भन्ने कुरालाई नै आधार बनाएर उसलाई नराम्रो नजरले त हेर्नु भएन नि, हो कि भन त?
हो नि, अझ त्यति मात्रै कहाँ हो र सबिन, उसको छिमेकीले त कोरोना भएको मान्छे हाम्रो टोलमा छ, तुरन्त हामीलाई बचाउनु पर्यो भनेर उजुरी पनि गरिदिएको भने त्यो त अति नै भएन भने।
त्यही त, यदि उसलाई साँच्चै नै कोरोनाको संक्रमण भएको भए त एक त चीन सरकारले उसलाई नेपाल आउनै दिँदैन थियो, उतै नै उसको उपचार हुन्थ्यो नि। यदि केही गरी उसमा केही लक्षणहरू देखिएको भए वा नदेखिए तापनि बाहिर विदेशबाट आएपछि स्वास्थ्य संस्थामा परीक्षण गर्न जान्छु भनेर सोची पनि त रहेको थियो नि, हो कि भन त?
हो नि सबिन, अब फेरि कहिले काहीँ कोरोनाको लक्षण देखिन पनि सक्छ र कहिले काहीँ चाहिँ नदेखिन पनि सक्छ। त्यही भएर कोही विदेशबाट वा भनौँ न इन्डियाबाट नै किन नआउनु भएको होस्, एकपल्ट चाहिँ स्वास्थ्य संस्थामा गएर आफ्नो कोरोना भाइरसको स्ट्याटस के छ भनेर जान्न चाहिँ एकदमै आवश्यक हुन्छ है।
हो नि, तर याद गर्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि नि झिङ्गी, वुहानमा कोरोनाको संक्रमण देखिए तापनि नदेखिए तापनि कुनै किसिमको भेदभाव र दुर्व्यवहार चाहिँ गर्न पाइँदैन जस्तो लाग्छ है। किनकि यसो सोच्नुहोस् त, तपाईँको परिवारको कोही सदस्यलाई कोरोना संक्रमण भएकै कारणले वा कोरोनाको शङ्काकै आधारमा कुनै किसिमको दुर्व्यवहार वा भेदभाव गर्यो भने कस्तो लाग्ला, सोच्नुहोस् त एकचोटि।
त्यही भएर नि साथी, कसैले पनि कसैलाई कुनै किसिमको भेदभाव दुर्व्यवहार वा लालछना लगाउने काम चाहिँ नगराउने भन्छौ है।
त्यही भएर झिक्री, बरु स्वास्थ्यको ख्याल राखौ। हामी जो कोहीलाई पनि जति बेला पनि कोरोनाको संक्रमण हुन सक्छ, त्यही भएर अहिलेको लकडाउनको समयमा त हामीले बरु एकअर्कालाई सहयोग गरेर साथ अनि भाइचाराको भावना ल्याएर पो साथ दिनुपर्छ त, होइन करुणा?
हो नि सबिन, त्यही भएर नि साथी, यो समय भनेको आफूलाई, आफ्नो परिवारलाई, समुदायलाई र पुरै देशलाई नै सुरक्षित बनाउने समय हो र सरकारले जारी गरेका जति पनि सूचनाहरू छन् नि त्यसलाई पनि पालना गर्ने समय हो, न कि घरबाट बाहिर निस्किने वा सोसल डिस्टेन्सिङ अर्थात् सामाजिक दूरी कायम नै नगरिकन घरिघरि सरसामान किन्न जाने, होइन त सबिन?
हो नि करुणा, बरु त्यसको साटो सोसल डिस्टेन्सिङ मेन्टेन गरेर जसरी साथी सृजना जोशी र हिमेश थापाले गर्नुभएको छ नि, हो त्यस्तै कामहरू त हामी पनि गर्न सक्छौँ नि। ए, हामी पनि त घरबाट बाहिर ननिस्किकनै तपाईँहरूसँग महत्त्वपूर्ण कुराकानी गरी काम त गरि नै राखेका छौँ नि, होइन र झिग्री?
हो नि सबिन, त्यही भएर नि साथी, हामीले गरेको जस्तै काम तपाईँहरूले पनि गर्न सक्नुहुन्छ भन्दै बरु साथी सृजना जोशी र हिमेश थापाले के गरिरहनु भएको छ लकडाउनको समयमा भनेर उहाँहरूकै कुरा सुनाऊ है त।
नमस्कार, मेरो नाम सृजना जोशी हो। म सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर 18 बस्दछु। यस्तो अवस्थामा चाहिँ हामीले आफ्नो समुदायलाई घरमै बसेर कसरी सहयोग पुर्याउने त भनेर सोच्दाखेरि चाहिँ कोरोना भाइरस सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू नेपाली भाषामा रहेको र सुदूरपश्चिममा अधिकांश व्यक्तिहरूले डोटेरी भाषा बोल्ने र बुझ्ने, अझ विशेष गरी ज्येष्ठ नागरिकहरूले बोल्ने र बुझ्ने भएको कारणले चाहिँ म र मेरो बहिनी योगिता जोशी उहाँले मिलेर थत्यौली पाराको पश्चिम भाषामा कोरोना भाइरस सम्बन्धी जानकारीमूलक भिडियोहरू बनायौँ र त्यसलाई हामीले वेस्ट डाइजेस्ट मेरो व्यवसायको फेसबुक पेज रहेको छ त्यस मार्फत प्रकाशित गर्यौँ र क्रिएटिभ क्रिएसन भन्ने युट्युब च्यानलमा पनि राखिएको छ। त्यसपछि हामीले दोस्रो चरणमा सोच्दाखेरि चाहिँ फोहोर मैला व्यवस्थापनमै काम गर्ने भारतका सुकुम्बासी व्यक्तिहरूको एउटा ग्रुप जसलाई चाहिँ हामीले चाहिँ कुचमनिया भनेर चिन्ने गरेका छौँ, उहाँहरूले चाहिँ अन्य अवस्थामा चाहिँ घरको सेप्टिक ट्याङ्कहरू सफा गरेर बाटोको प्लास्टिकहरू प्लास्टिकको बोतलहरू कलेक्सन गरेर आफ्नो जीविकोपार्जन गर्नुहुन्थ्यो भने उहाँहरूको जीविकोपार्जनको बाटो पनि अहिले बन्द भएको हुनाले हामीले हाम्रा साथीहरूसँग मिलेर केही रकम उठाएर उहाँहरूलाई खाद्यान्न सामग्रीहरू प्रदान गर्यौँ र त्यसै गरी तेस्रो चरणमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरू र अहिलेको अवस्थामा विशेष गरी स्पाइनल कट इन्जुरी भएका अपाङ्गता भएका व्यक्तिहरू जसलाई चाहिँ दिशा पिसाब गर्न पनि केही उपकरणहरूको आवश्यकता हुन्छ त्यस्ता उपकरणहरू अहिले उहाँहरूले बजारमा सहजै किन्नलाई अप्ठ्यारो भएको हुनाले र किन्न गइहाले पनि बजारमा उपलब्ध नभएको कुरालाई ध्यानमा राख्दै हामीले नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीर्घ कुमार स्वर्जीसँग समन्वय र उहाँको आर्थिक सहयोगमा त्यस्ता व्यक्तिहरूको पहिचान गर्यौं। हामीले त्यस्ता सामग्री कहाँ उपलब्ध छन् त्यहाँबाट खरिद गरेर त्यसपछि स्थानीय सरकार हाम्रो भीमदत्त नगरपालिकासँग समन्वय गरेर उहाँहरूको घर घरमा पुर्यायौं। हामीले सम्पूर्ण कामहरू स्थानीय सरकारसँग समन्वय गरेर गरेका छौँ।
कञ्चनपुर सुदूरपश्चिम प्रदेशबाट मैले पालिकासँग समन्वय गरेर मिति 2076 चैत्र 6 गतेबाट र मिति 2076 चैत्र 16 गतेसम्म पालिकाको प्रत्येक वार्डमा प्रत्येक वार्डको प्रत्येक टोलमा र प्रत्येक टोलको प्रत्येक घरमा पुगेर कोरोनाबाट बस्न सावधानी अप्नाउनु पर्ने जनचेतनामूलक कार्यक्रम चलाए। प्रत्येक टोलको घर घर अगाडि पुगेर एउटा एउटा पर्चा छोडे, माइकिङ गर्दै त्यहाँ पम्पलेट छोडे, कोही पनि भोगी बस्न नपरून्, कोही पनि भोगी मर्न नपरून् भन्ने मान्यता उद्देश्यका साथ म लगायत 2-4 जनाको एउटा टिम बनाएर हामीले पालिकाभित्र र बाहिर रहनुभएका मनकारी साथीहरूसँग केही रकम सङ्कलन गरेर हाम्रो तर्फबाट कम्तीमा 700 घर धुरीलाई 10 केजी चामल, 1/2 लिटर तेल, 1 प्याकेट नुन, 1 प्याकेट भुजा र सोयाबिन वितरण गर्यो। दिनभरि राहत वितरण गर्ने राति परेपछि सिमानामा 40-50 जना युवा साथीहरू बोकेर नाकामा जान्थे, राति कहिले नसुतेर कहिले आलो पालो गरेर गस्ती गरे। हामी युवा सक्रिय भएको देखेपछि नाकामा सशस्त्र प्रहरी बलले पछि आफ्नो सुरक्षा कर्मीहरू थपेपछि त्यस पश्चात मेरो नेतृत्वको टोलीले पछि अन्य सेवामा जुट्यौं।
लकडाउनको समयमा पनि आफ्नो व्यक्तिगत सुरक्षामा ध्यान दिँदै सामाजिक कार्यमा सहभागी भएर राम्रो काम गर्नुभएकोमा दुवैजना साथीलाई धेरै धेरै धन्यवाद। र साथी तपाईँले पनि यस्तै विभिन्न कामहरू गरेर यो संक्रमणको समयमा सहयोग पुर्याउन सक्नुहुन्छ है।
हो नि, सँगसँगै हामीले सरकारले लकडाउनको बेलमा अप्नाउनु पर्ने जति पनि सुरक्षाका कुराहरू सूचनाहरू प्रवाह गर्नु भएको छ त्यसलाई त हामी सबैजना पालना गर्नुपर्ने त हाम्रो दायित्व पनि त हो नि, होइन र करुणा?
पक्कै पनि, र यस्तो बेलामा कोरोनाको विरुद्ध लड्ने त हामी युवाको पनि त्यो जिम्मेवारी हो नि, ल हो कि न भन्नुहोस् त साथी?
सही भन्यो करुणाजी। र कोरोनाको संक्रमण रोक्नको लागि त हामीले पनि राहत बाँड्ने काममा अल्पत्र परेका व्यक्तिहरूलाई खानेकुरा बास बस्ने स्थानको व्यवस्था मिलाइदिन सक्छौँ नि। त्यसै गरेर पशु पक्षी कुकुर बिरालो जस्ता जनावरलाई पनि त खानेकुरा खुवाउन सक्यौँ भने त हामीले हाम्रो जिम्मेवारी पुरा गरेको पनि त हुन्छ नि, होइन र झिक्री?
हो नि सबिन। र साथी यो विपदको समयमा हामी किशोर किशोरी तथा युवाले कस्तो भूमिका खेल्न सक्छौँ भनेर कुरा गरिरहँदा नि मलाई हाम्रो प्रदेश नम्बर 3 र सुदूरपश्चिम प्रदेशका युवा साथी र त्यहाँको स्थानीय तहले यो लकडाउनको समयमा के गरिराख्नु भएको छ भनेर नै बुझ्न मन लाग्यो के।
त्यसको लागि त हेर तिमीले चिन्तै लिनु पर्दैन क्या गर्नु झिक्री। हाम्रो सामुदायिक संवाददाता झिक्री सङ्गीता लामा र ममता भट्टले आफ्नो प्रदेश तथा जिल्लाका जानकारी सहितको रेडियो सामग्री पठाउनु भएको छ। बरुमा तिमीलाई र जिग्रीलाई सुनाइहाल्छु है त।
हुन्छ हुन्छ सबिन।
अहिले स्थानीय तहलाई सहयोग गर्दै समुदायका युवा साथीहरू मिलेर संक्रमण नियन्त्रणका काम गरिरहेको बताउनुहुन्छ रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नम्बर 4 का ज्ञान बहादुर बुलुन।
आवाजलाई चाहिँ ठप्प पार्नको निम्ति भनेर यो ढुङ्गेको चाहिँ कालिका गाउँपालिका र हाम्रो सुतैबारी गाउँपालिका जोडिएको नजिकै चाहिँ एउटा गेट बनायौँ। एउटा गाउँबाट अर्को गाउँ जानको लागि आउनको लागि चाहिँ
रसुवामा जस्तै नुवाकोट जिल्लाका स्थानीय तहले पनि कोरोना भाइरस कम गर्न काम गरिरहँदा बताउनुहुन्छ। नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 का युवा छिरिङ दोर्जे तामाङ
4500 मार्क चाहिँ व्यक्तिगत रूपमा हस्तान्तरण गरेको हो। पार्टीगत रूपमा पनि हामी चाहिँ नगद 2,86,000 रुपियाँ चाहिँ गाउँपालिकालाई हस्तान्तरण गरेका थियौँ।
मकनपुरको मनहरी गाउँपालिकाको उपाध्यक्ष मनिला विष्ट
मनहरी गाउँपालिकाको हकमा भन्नु पर्दा चाहिँ अहिलेसम्म चाहिँ स्वास्थ्य सामग्री उपकरणहरू लगायत औषधिहरू त्यस्तो अभाव खड्केको छैन र हामीले बजार अनुगमन समिति बनाएर बजार अनुगमन गर्ने कालाबजारी नियन्त्रण गर्ने कामहरू गरिरहेका छौँ भने स्वास्थ्य टोलीहरूलाई बस्ती बस्तीमा पठाएर संक्रमण बारे चाहिँ उहाँलाई सचेतना गराउने ऱ्यापिड टेस्ट गर्ने र यो सरसफाई प्रति ध्यान दिनुपर्ने कुराहरू संक्रमणबाट जोगिनु पर्ने कुराहरू बारे सबैलाई जानकारी गराइरहेका छौँ।
सुदूरपश्चिममा 5 जनामा कोरोना पुष्टि भएसँगै पहाड जिल्लाहरूमा पनि विशेष सतर्कता अप्नाइएको छ। पहाड जिल्लाको मुख्य केन्द्र बिन्दुमा रहेको डडेलधुरा जिल्लामा पनि कोरोनाको रोकथामका लागि स्थानीय सरकार लागि परेका छन्। अजयमेरु गाउँपालिका डडेलधुराका अध्यक्ष उमेश भट्ट विकास
लकडाउनको पूर्ण पालना गराइरहेका छौँ। स्वास्थ्य कर्मीहरूलाई हामीले सुरक्षा कवचको रूपमा पिपिई सेटहरू सेनिटाइजरहरू N95 मास्क मेडिकल मास्कहरू उपलब्ध गराइरहेका छौँ। बाहिरबाट आएका मान्छेहरूको निरन्तर अनुगमन गरिरहेका छौँ।
अहिले स्थानीय तहहरू खाद्यान्न राहतका कोष लगायतका कार्यहरू गरिरहेका छन्। अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा
हामीसँग प्राप्त साधन स्रोतको समुचित प्रयोग गर्दै हाम्रो क्षेत्रबाट लागिरहेका छौँ र पछिल्लो समय बाहिरी मुलुकबाट आएका नागरिकहरू कोही पनि छैनन्।
कोरोना रोकथामका लागि डडेलधुराका 7 स्थानीय तहहरू लागि परेका छन्। उता प्रदेश सरकारको पहल के छ त? सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट
पहिलो चरणमा हामीले क्वारेन्टाइनको व्यवस्थापन भनेर हामीले स्थानीय तहमा रकम पठायौँ र दोस्रो चरणमा हामीले 16.5 करोडको हाराहारीमा लगभग 88 स्थानीय तहहरूमा हामीले रकम पठाएका छौँ र त्यो सँगसँगै हामीले निर्देशिका पठाएका छौँ, त्यो सँगसँगै मापदण्ड पठाएका छौँ। त्यो मापदण्ड भित्र रहेर नै यदि त्यसमा कुनै समस्या आउँछ भने हामीले यो पनि भनेका छौँ र त्यहाँ यदि त्यस्तो समस्या आउँछ भने स्थानीय तह, प्रदेश सरकार, प्रशासन त्यसपछि गएर आवश्यक पर्छ भने राष्ट्रिय मान्यता प्राप्त पार्टीहरूका प्रतिनिधि राखेर पनि त्यसको विषयमा छलफल गरेर सहयोगहरू प्रदेश सरकार गर्न तयार छ।
प्रदेश नम्बर 3 र सुदूरपश्चिम प्रदेशको अवस्था अनि त्यहाँका युवा र स्थानीय तहको गतिविधिका बारेमा जानकारी दिनु भएकोमा सामुदायिक सम्पाददाता साथीहरू संगीता लामा र ममता भट्टलाई धेरै धेरै धन्यवाद।
यो संकटको समयमा हामी युवाको भूमिका अझ बढी हुन्छ, त्यसैले सहयोगको आवश्यकता परेको व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न विभिन्न माध्यमबाट आफूले सक्ने र सम्भव हुने सेवामा सक्रिय बनाउने भनेर भन्न चाहन्छु है।
सही हो सबिन, तर नि साथी यो सबै गरिरहँदा आफ्नो व्यक्तिगत सुरक्षामा ध्यान दिन चाहिँ कति पनि नबिर्स्यौँ है।
हो नि, बरु सुन न करुणा, रसिकले हाम्रा केही जिग्रीसँग यो लकडाउनको समयमा हामी किशोर किशोरी तथा युवाले के गर्न सकिन्छ भनेर सोधेको थियो रे, बरु उहाँहरूकै कुरा सुन्ने हो कि?
हुन्छ हुन्छ साबिन।
नमस्ते, मेरो नाम मुकुन्ददीप मडै, म घरमै बसेर लेखन कार्यतिर क्रिएटिभ बन्नुपर्छ र मनपर्ने मुभीहरू हेर्ने, मनपर्ने कथाहरू सुन्ने।
म विनोद अवाल लमजुङबाट, हाम्रो छरछिमेक हाम्रो वरिपरि कसैले खान पाउनु भएको छैन, लाउनु पाउनु भएको छैन, हामी उनीहरूलाई सहयोग गर्नुपर्छ।
मेरो नाम एन्जेलिना कार्की, म विराटनगरबाट। त्यही अब सकिन्छ भने, एबल छ भने चाहिँ फाइनेन्सियली हामीले हेल्प गर्न सक्छौँ। जतिजना डेली काम गरेर आफ्नो फ्यामिली पाल्ने उहाँहरूलाई अलिक गाह्रो भइरहेको छ अनि उहाँहरूलाई हामीले हेल्प गर्न सक्छौँ।
म किरण धामी, सुन्दर सुदूरपश्चिम डोटी जिल्लाबाट। घराइसे काममा घर परिवारलाई सघाउने, घरमा साना भाइ बहिनीहरू भए उनीहरूलाई आफूले जानेका कुराहरूको ज्ञान दिने, इन्टरनेटको पहुँचमा भए विभिन्न सकारात्मक कुराहरू हेर्ने, रेडियो सुन्ने, टिभी हेर्ने, मनोरञ्जनात्मक तथा ज्ञान दिने खाले फिल्म हेर्ने, साथी साथीमा फोन गरी एक अर्काले जानेका कुरा साटा साटे गर्ने।
नमस्कार, म दिपेन्द्र बोहरा। बिर्दा बिर्दा अशक्त तथा अहिले जो आफ्नो साँझ बिहानको छाक टार्न पनि अप्ठ्यारोमा परिरहेका छन् उहाँहरूलाई सम्बन्धित निकायसँग जसले राहत वितरण गरिराखेको छ, त्यसै गरी अहिले खाना खुवाउने कार्यक्रम पनि भइराखेका छन्, ती व्यक्तिहरूसँग उहाँको सहकार्य गराइदिने।
आफ्नो विचार राख्नुहुने सबै जिग्रीलाई धेरै धेरै धन्यवाद। हामी पनि आफ्नो ठाउँ तथा क्षेत्रको अवस्था र आवश्यकता हेरेर सेवाको हात अगाडि बढाउँ, लकडाउनको पूर्ण रूपमा पालना गरौँ भन्दै करुणा, यो हप्ताको भिओआई प्रश्न सोध्नको लागि रसिकलाई कनेक्ट गरौँ न, हुँदैन?
हुन्छ हुन्छ सबिन।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी, म तपाईँको आफ्नै साथी रसिकको तर्फबाट आज पनि कार्यक्रमको भिओआई प्रश्न सोध्न अनि तपाईँले नै पठाउनु भएको तपाईँको समस्या तथा जिज्ञासामा छलफल गर्न म आइसकेको छु। करुणा, अब चाहिँ भने आजको भिओआई प्रश्न नै सोधौँ न, हुँदैन?
हुन्छ हुन्छ रसिक र साथी, यो हप्ताको लागि भिओआई प्रश्न रहेको छ। तपाईँको विचारमा यो लकडाउनको समयमा किशोर किशोरी तथा युवाले कस्तो खालको भूमिका खेल्न सक्छन् जस्तो लाग्छ?
प्रश्न फेरि एकपटक भन्छु है त, तपाईँको विचारमा यो लकडाउनको समयमा किशोर किशोरी तथा युवाले कस्तो खालको भूमिका खेल्न सक्छन् जस्तो लाग्छ?
यो प्रश्नमा तपाईँको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि भिओवाई लेखेर एउटा स्पेस दिनुहोस् अनि आफ्नो रचनात्मक विचार सरल लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने टोल फ्री एसएमएस नम्बर 3440
र साथी, अब चाहिँ भने हाम्रो साथीले नै पठाउनु भएको समस्या तथा जिज्ञासामा छलफल गर्ने बेला भएको छ र मेरो हातमा चाहिँ तनहुको साथीले पठाउनु भएको समस्या छ र यो चाहिँ यस्तो छ। साथी, मेरो प्रेमीले मलाई धोका दियो, ब्रेकअप भयो, म उसलाई भुल्न चाहन्छु तर चाहेर पनि भुल्न सकिरहेको छैन। उसलाई भुल्नको लागि मैले हरेक कुरा गरे, फेरि पनि उसलाई भुल्न सकिरहेकै छैन। त्यसैले साथी, म उसलाई भुल्नको लागि के गर्दा बेस्ट होला भनेर लेख्नु भएको छ।
साथी, सबैभन्दा पहिला त तपाईँलाई अहिले कस्तो भइरहेको छ भनेर हामी महसुस गर्न सक्छौँ। अनि नि साथी, तपाईँले चाहेर पनि भुल्न सकेको छैन भन्नुभएको छ, तर तपाईँ कति पनि नआतिनु होला है?
पक्कै पनि। अनि साथी, तपाईँले हामीलाई विश्वास गरेर अनि आफ्नै साथी सम्झेर आफ्नो समस्या बाँड्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। र अहिलेको समयमा तपाईँलाई कतिको गाह्रो भइरहेको होला भनेर हामी बुझ्न सक्छौँ, किनकि आफूले माया गर्ने मान्छेलाई छोडेर जाँदा उसलाई भुल्न कति गाह्रो हुन्छ भनेर हामी पनि बुझ्न सक्छौँ, होइन र करुणा?
हो नि रसिक, तर नि साथी, गाह्रो भयो, समस्या भयो भन्दैमा आफूले आफूलाई नराम्रो सोच्ने र नराम्रो काम गर्ने चाहिँ नगर्नु होला नै भन्छौँ है।
हो नि, र साथी, तपाईँको समस्यामा कुरा गर्नुपर्दा तपाईँले भन्नुभएको छ नि म उसलाई भुल्न चाहन्छु र उसलाई भुल्नको लागि के गर्दा बेस्ट होला भनेर, त्यसको लागि त साथी पहिला त तपाईँ आफैले नै मैले चाहेर पनि भुल्न सकेको छैन भन्नुभएको छ र यो किन यस्तो भइरहेको छ जस्तो लाग्छ भने नि मलाई त तपाईँले तपाईँको प्रेमीले ब्रेकअप दिएको कुरा स्वीकार नगरेको हो जस्तो लाग्छ क्या मलाई त।
अनि नि साथी, तपाईँले विगतको बारेमा सोचेर बस्ने कारणले पनि तपाईँलाई गाह्रो भएको हुन सक्छ। त्यही भएर नि साथी, त्यही कुरा सोचेर मनमा खेलाएर टेन्सन लिएर चाहिँ नबस्नु होला है।
हो नि, किनकि हामीले टेन्सन लिएर बस्यौँ भने त हामी आफैलाई हानि हुन्छ, जस्तै कि हाम्रो पढाइ, परिवार अनि साथीभाइसँगको सम्बन्ध बिग्रिन सक्छ, हामी कुनै पनि नराम्रो लतमा फस्न सक्छौँ जस्तो लाग्छ कि मलाई त।
त्यही भएर नि साथी, यस्तो नराम्रो कुरा सोचेर चाहिँ नबस्नु होला र जति गर्दा पनि तपाईँलाई प्रेमीको याद आइरह्यो भने चाहिँ तपाईँले विभिन्न किसिमको रचनात्मक उपाय लगाएर आफूलाई बिजी राख्न सक्नुहुन्छ, जस्तै कि आफ्नो परिवारका सदस्यसँग समय बिताउने, किताबहरू पढ्ने, मुभी हेर्ने, गीत सुन्ने अथवा रमाइलो कमेडी भिडियोहरू पनि हेर्न सक्नुहुन्छ है।
अनि नि साथी, तपाईँले आफ्नो मनको कुरा आफ्नो विश्वासिलो मान्छेलाई सेयर गर्दा पनि हुन्छ, तपाईँले सेयर गर्नुभयो भने तपाईँको मन हल्का हुन्छ अनि उनीहरूबाट केही भए पनि सल्लाह र सुझाव पाउन सकिन्छ है।
हो नि रसिक, र कहिले काहीँ त यसरी पनि सोच्नु पर्छ होला जस्तो लाग्छ है साथी मलाई त। कोही व्यक्ति जीवनमा केही कुरा सिकाउनको लागि पनि आउँछन् र त्यो सिकाइसँगै फेरि त्यही कुरा नदोहोऱ्याउने भनेर चेतना दिएर पनि जान्छन् नि, ल हो कि होइन भन त।
हो नि करुणा, त्यही भएर फेरि यस्तै नहोस् भन्नको लागि आफूलाई बलियो बनाउनुहोस्। ऊ तपाईँको जीवनको छोटो समयको लागि सुन्दर पल र राम्रो साथी थियो भनेर, होइन त करुणा?
हो नि रसिक, र के थाहा साथी, तपाईँको लागि त्यो व्यक्ति सही थिएन कि वा अरू कोही सही व्यक्ति पो तपाईँको जीवनमा आउँदैछ कि, ल हो कि होइन भन त रसिक।
हो नि करुणा, त्यही भएर साथी, जे हुन्छ राम्रोकै लागि हुन्छ भनेर सोच्नु होला, जसले गर्दा तपाईँलाई अगाडि बढ्न सजिलो होस्, होइन त?
सही हो रसिक। अनि नि साथी, आफूले आफूसँगै वार्ता गर्नुहोस् कि अब म यही कुरामा अल्झिदिन, बरु जीवन सुन्दर बनाउँछु भनेर अगाडि बढ्नुहोस्। साथ दिने हात र सँगै हिँड्ने पाइला कति भेटिन्छन् कति, ल हो कि होइन भन त रसिक।
हो नि करुणा, ल त साथी, तपाईँलाई हामीले दिएको सल्लाह सुझावले तपाईँको समस्या समाधान गर्न सहयोग पुग्यो कि पुगेन भनेर लेखी पठाउन चाहिँ नभुल्नु होला है त।
माछा मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।
त्यस्तो महामारीको बेलामा हामी चाहिँ यसरी बसेर कहाँ हुन्छ साथी हो, केही गरौँ न हामी पनि।
हो त, मैले पनि त्यही सोचेको, बरु यसो हाम्रो पालिकाले यो कोरोनाको सङ्कटको बेलामा चाहिँ के काम गरिरहेको छ, हाम्रो युवा क्लबबाट के काम गर्न सकिन्छ सोच्ने कि।
हो नि, पालिकाले सञ्चालन गरेको राहत वितरणमा हामीले पनि सहयोग गर्न सक्छौँ नि,
अनि हाम्रो पालिकाले दीर्घ रोगीहरूका लागि सजिलो हुने गरी घर घरमै औषधि पुर्याउने कुरा गरेको थियो नि, त्यसमा पनि हामी युवाले के गर्न सक्छौँ कुरा गरौँ न।
साथी हो, यो कोरोना सङ्कटको बेला हाम्रो युवा क्लबले हाम्रो पालिकाले राहत वितरण के कसरी गर्दैछ हामीले सघाउ न, हुँदैन?
सही भन्नुभयो।
अनि पालिकासँग समन्वय गरेर विपन्न परिवारलाई सरसफाइका सामग्रीहरू वितरण गर्न सक्छौँ, यो कुरा नि गरौँ न।
अनि हाम्रो स्वास्थ्य चौकीमा रगतको कमी छ रे भन्ने सुनेको छु, हामीले सामाजिक दूरी कायम गरी रक्त सञ्चार केन्द्रसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना पनि गरौँ न।
साथीहरू, यी सबै कुरासँगै हामीले हाम्रो पालिकामा रहेको आइसोलेसन वार्ड, क्वारेन्टिनहरू सबै अपाङ्ग र महिला मैत्री बनाउन सुझाव पनि दिनुपर्छ है।
हो हुन्छ हुन्छ, ल म पालिका अध्यक्षलाई फोन गरेर हामी यो काम गर्न सक्छौँ, हामीलाई पनि यसमा सहकार्य गराउनुहोस् भनेर भन्छु। अनि रमा, तिमीले चाहिँ फोन गरेर साथीहरूलाई आज भएको कुराकानीको बारे मात्र जानकारी गराइदेऊ है, भिडभाड नहोस् भनेर सबै साथीहरूलाई बोलाएको थिइनँ कि मैले।
हुन्छ हुन्छ, म खबर गरिहाल्छु।
कोभिड 19 अर्थात् कोरोना भाइरसको यस महामारीमा तपाईँको स्थानीय तहमा पनि तपाईँहरूले के गर्नुभएको छ हामीलाई जानकारी गराउनुहोस्, हामी यस्ता प्रयासहरू अन्य युवा समक्ष पुर्याउनेछौँ।
त्यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई सिएस टाइप गरी एउटा खाली ठाउँ छाडेर 37171 नम्बरमा आफ्ना कुरा लेखेर पठाउनुहोला। त्यस्तै एनटिसी प्रयोगकर्ताले पैसा नै नलाग्ने फोन नम्बर 1660100459 र एनसिल प्रयोगकर्ताले 9801571029 फोन गर्नुहोला।
फेसबुक चलाउनुहुन्छ भने चाहिँ म खादिनको फेसबुक पेज MAKHAANDINA मखादिन र त्यसै गरेर रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज रेडियो साझा बोली RADIO SAJHA BOLI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथीसँग मनको कुराको फेसबुक पेज SSMK RADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्नो कुरा भन्न सकिन्छ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौं जवाफदेहिता खोजौं।
ल त साथी, यो विभिन्न जानकारी तथा सामग्री सहित आजको लागि कार्यक्रमको समय पनि सकिन लाग्यो। बरु तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि अनि हामीसँग हप्तैभरि सम्पर्कमा रहनको लागि हाम्रो इमेल ठेगाना रहेको छ SSMK4U@gmail.com।
र होइन, म त आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउने हो भनेर भन्नुहुन्छ भने चाहिँ हाम्रो टोल फ्री नम्बर 1660100045 छ एनटिसी प्रयोग गर्ने झिग्रीका लागि र 9015720000 एनसेल प्रयोग गर्ने झिग्रीका लागि हो। यो नम्बरमा फोन गरेर आफ्ना कुराहरू रेकर्ड गराउन सक्नुहुन्छ है झिग्री।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनका कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ है साथी।
र यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio हो, त्यहाँ गएर पनि हामी कहाँ छौँ के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। र साथसाथै हामी हरेक सोमबार बेलुका 4 बजेदेखि 5 बजेसम्ममा फेसबुक लाइभमा पनि आउँछौँ, जहाँ तपाईँ हामीसँग प्रत्यक्ष जोडिएर कुराकानी पनि गर्न सक्नुहुन्छ है जिगी।
र त्यस्तै हामीलाई एसएमएस पठाउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा जानुहोस्, VOY टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो मनमा लागेको विचार सरर लेखेर पठाइहाल्नुहोस् हाम्रो टोल फ्री नम्बर 3440000।
ल त जिगी, हामी सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै एक माध्यमबाट हामीसँग सम्पर्कमा रहनुहोला र हाम्रो कार्यक्रम रेडियो नेपालबाट हरेक शनिबार दिउँसो 3:15 बजे, रेडियो कान्तिपुरबाट हरेक आइतबार बेलुका 5 बजेको समाचार पछि र तपाईँको जिल्लामा रहेको विभिन्न रेडियो स्टेसनबाट पनि यो कार्यक्रम सुन्दै गर्नुहोला भन्दै कार्यक्रमको यो 983 भागबाट साथीसँग मनको कुराको सबै जेरी सविता रसी कुशल सँगसँगै म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन
अनि म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।